नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझै आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 कण्डेलचोक लङ्कु चितवनमा बस्नुहुने एक उदाहरणीय जोडीसँग कुराकानी गर्दैछौँ। भरतपुर महानगरपालिका वडा नम्बर 4 कण्डेलचोक लङ्कु चितवनमा बस्नुहुन्छ हरि परपन्न शर्मा कण्डेल र राधा कण्डेल। हरिजी लक्ष्मी माध्यमिक विद्यालय भरतपुर 4 धर्मचोक लङ्कुको सह प्राध्यापक हुनुहुन्छ। त्यसै गरी भरतपुरमा रहेको सिनर्जी एफएम 91.6 मेगाहर्जको पूर्व धार्मिक कार्यक्रम प्रस्तोता हुनुहुन्छ। भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसको पूर्व प्राध्यापक हुनुहुन्छ। उहाँले वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा करिब 14 वर्ष नेपाली साहित्य अध्यापन गराउनु भएको छ। त्यसै गरी उहाँ वैदिक धर्म परिषद चितवनको पूर्व सचिव हुनुहुन्छ। लक्ष्मी वैकुण्ठनाथ मन्दिर लङ्कु चितवनको सचिव हुनुहुन्छ। त्यसै गरी हरे कीर्तन धार्मिक संस्था लङ्कु चितवनको पूर्व सचिव हुनुहुन्छ। यो लगायत उहाँ विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ। राधाजी गृहिणी हुनुहुन्छ। शान्ति टोल विकास संस्था भरतपुर 4 लङ्कुको कोषाध्यक्ष हुनुहुन्छ। जय दुर्गा आमा समूह भरतपुर 4 लङ्कुको अध्यक्ष हुनुहुन्छ। त्यसै गरी लङ्कु रेड क्रस उपशाखाको सहकोषाध्यक्ष, त्यसै गरी शैलजा आचार्य स्मृति प्रतिष्ठान नेपालको आजीवन सदस्य एवं हाल कार्य समितिमा पनि हुनुहुन्छ। हरि कीर्तन धार्मिक संस्था भरतपुर 4 लङ्कुको कार्य समिति सदस्य हुनुहुन्छ भने नेपाल महिला सङ्घ चितवनको पूर्व सचिव पनि हुनुहुन्छ। यो लगायत उहाँ विभिन्न आमा समूह एवं टोल विकास समितिहरूमा पनि आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू हरि परपन्न शर्मा कण्डेल र राधा कण्डेलसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा तपाईँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद।
धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
आजभोलि लक्ष्मी माध्यमिक विद्यालय लङ्कुमा शिक्षण कार्यक्रममा म व्यस्त छु र रहे बचेको समय पत्र पत्रिकाको सम्पादन गर्ने, धार्मिक कार्यक्रममा लाग्ने।
हजुर। राधाजी।
हजुर, म अब यो लङ्कु उपशाखाको रेड क्रस उपशाखामा काम गर्छु। टोल सुधारमा पनि विभिन्न ठाउँबाट कार्यक्रमहरू आउँछ, जानुपर्छ है। जय दुर्गा आमा समूहबाट नि विभिन्न सङ्घ संस्था दुःख पाएका पिछडिएका दिदीबहिनी असहाय महिलाहरूको बेला बेलामा खाद्यान्नहरू लाने, उनीहरूको सेवा गर्ने, त्यसमा पाए बचेको समय म धार्मिक कार्यक्रमतिर सहभागी हुन्छु र अलिअलि सोसियोलोजी गर्ने मान्छे हुनाले राजनीतिमा नि अलिअलि मैले सेवा दिन्छु।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बिचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
हजुर, हामी दुवै तयार छौँ।
हजुर, छौँ। हस्।
उसो भए म चाहिँ कुराकानी जीवन साथीकै प्रसङ्गबाट सुरुवात गरौँ। जस्तो जीवन साथी भन्ने बित्तिकै विवाहको कुरा आउँछ। खास गरी नेपालमा विभिन्न खाले विवाह गर्ने चलन, संस्कार, तरिकाहरू छन्। जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, यता कता जातीय प्रथा अनुसार चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर यो अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना श्रीमान श्रीमतीको रूपमा, जीवन साथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
गोकुलजी, हाम्रो वैवाहिक सम्बन्ध कसरी गाँसियो भन्ने प्रसङ्ग अत्यन्त रोचक छ। म त्यतिखेर बनारस थिएँ, मैले शास्त्री पढ्दथेँ। मेरो पिताजीलाई छोराको विवाह गरिदिने इच्छा भएछ र राधाको बुवालाई पनि अब छोरी बढी विवाह गरिदिन पर्यो भनेर बर खोज्दै आउनुभएको रहेछ। भेट भएको छ, दुईवटाको बुवाहरूको भेट भएछ, हाम्रो भेट भएन। म बनारसमै छु, पढ्दैछु, एकैचोटि आवा गयो। त्यतिखेर पत्र पनि होइन, आवा कस्तो, तु आ, किनभने एउटा शब्दको त्यतिखेर 5 पैसा लिन्थ्यो। त त्यसै कारणले छोटकरीमा खर्च पनि कम, तँ आ भन्ने आवा पुग्यो, त्यो आवा पुग्दा साथ म आएँ किन मलाई तँ आ भनियो, यहाँ आएपछि रहेछ विवाहको प्रसङ्ग।
घरबाट पठाउनु भयो?
घरबाट बुवाले त्यसरी आवा पठाउनु भयो। अनि फर्केर बनारसबाट घर आउँदाखेरिमा विवाह आँटेका छौँ तेरो भन्नुहुन्छ। ल होस् तपाईँहरूले आँट्नुभयो भने मलाई त्यो स्वीकार्य छ भनेर मैले भने, तर हाम्रो देखभेट चाहिँ छैन।
हजुर,
न केटीको देखभेट छ, केटीका घरको देखभेट छ, न अरू कुनै पनि जानकारी छैन, केवल पिताजीको र मेरो माइलबाको आज्ञालाई सिरोपर गरेर मैले त्यसलाई स्वीकार गरेँ।
जब चाहिँ विवाहको प्रसङ्ग बुवाले चाहिँ झिक्नुभयो होइन, त्यस पछाडि चाहिँ नि केटी हेर्ने अथवा कुराकानी गर्ने, एकचोटि केटीको घरमा जाउँ भन्ने त्यो खालको कुराकानी भयो कि भएन?
त्यो खालको कुरा भएन, हामीले हेरेर आयौँ, हुन्छ कि हुन्न भन्नुभयो।
हजुर,
हुन्छ अब हजुरहरूले आँटेपछि मलाई हुन्छ भने, अनि एकैचोटि विवाहमा गएपछि
हजुर
यज्ञमा बसेपछि एकपटक त्यस्तो प्रसङ्ग आउँछ विवाहमा केटाकेटीलाई घुम्टो उडाइदिने।
हजुर,
त्यो किन अरे भने केटाकेटीले कस्ता छन् भनेर हेरुन्, आपसमा चिनाजान पनि गरून् भन्ने, सायद त्यही क्रममा होला। मैले यसो छड्के हेर्ने सिधा नराजले पनि हेरिन, त्यो घुम्टो उडाइदिएपछि अनि त उनलाई हेरेर त उन त मुसुक्क हाँसिरहे कि, उनले पनि म धेरै हेरिरहेको थिएँ। त्यही हो पहिलो भेट, आँखाको भेट भयो, बोलीको भेट चाहिँ त्यतिखेर भएको थिएन हाम्रो, त्यसरी सुरुवात भएको छ।
राधाजी
हजुर,
जस्तो तपाईँको बुवा र चाहिँ नि हरिजीको बुवा दुईजनाको भेटले चाहिँ तपाईँहरूको विवाह गर्ने गराइदिने भन्ने विषयमा चाहिँ कुराकानी गर्नुभयो, सल्लाह गर्नुभयो, त्यही अनुसार विवाह पनि भयो भनेर भन्नुभयो उहाँले। तपाईँलाई चाहिँ घरमा बुबाले चाहिँ छोरी तिम्रो विवाह गरिदिन लागेका छौँ, फलानासँग चाहिँ मेरो भेटघाट भएको थियो, उहाँको छोरासँग तिम्रो विवाहको कुरा चाहिँ मैले चलाएको छु भनेर केही भन्नुभयो कि भन्नु भएन?
केही भन्नु भएन सर, के भयो भने मेरो 38 सालको SLC थियो है, चैतमा मेरो SLC थियो, हाम्रो बिहा फागुन 4 गते भएको हो। मेरो बुवा र उहाँको बुवाको गुरु एउटै हुनुहुन्थ्यो नाङ्लीबाङ, हाम्रो नाता सम्बन्ध त्यसरी हो। अनि मेरो भाउजूको दाजु अहिले यहाँको महन्त हुनुहुन्छ लक्ष्मीनारायण मन्दिरको, अनि उहाँको उहाँको शिष्य हुनुभयो, उहाँ गर्दाखेरि उहाँहरूले आफू आपसमा कुरा गर्नुभएछ। मेरो बुवाले त अब अझसम्म SLC दिएर गराउने, SLC चाहिँ दिनै लगाउने भन्ने थियो मानसिकता। अनि त्यसपछि बुवा बुवाको भेट भएछ, यहाँबाट बुवा जानुभयो, बुवा जाँदाखेरि बुवालाई त मैले देखेको थिइनँ, माइला बुवा त मेरो बुवाको घरमा जाने महिनौ दिन बस्ने खाने सत्सङ्गत गर्ने गर्नुहुन्थ्यो, मलाई लाग्यो कि उहाँहरू त्यसरी सत्सङ्गतलाई आउनुभयो भने। अनि उहाँहरूले हेर्नुभयो अनि बुवालाई कुरा गर्नुभएछ है, नानी हामीलाई मन पर्यो, अब हामी जान्छौँ बाबुलाई कुरा गर्छौँ भन्नुभएछ होइन। त्यसपछि मलाई केही पनि थाहा भएन सर, एकैचोटि दिउँसो भाइको व्रत बन्द अनि त्यहाँबाट लाखबत्ती थियो, मलाई दिनभरि के भन्नु भने छोरी आज त भाइको व्रत बन्द हो लाखबत्ती हो नि भन्नुभयो सर। भित्र मैले टी सर्ट र प्यान्ट लगाएको थिएँ, बाहिर साडी लगाएर, पूजामा त साडी लगाउनु पर्छ भनेर टी सर्ट र प्यान्ट बाहिरबाट साडी लगाएर मैले दिनभरि आएको अतिथिको सेवा गरेँ। हेर्नुहोस् यति खुसी भएर बाजा बजेका थिए, हाम्रो बुवाहरूले खालि सबै छोरीहरू मधेसतिर दिनुभयो पर्वतबाट, सबैलाई उहीँ माइतबाट बाजा बजाउने, रातभरिको बिहा गर्ने, बिहान बाजाहरूले जहाँसम्म पुग्न सक्छन् त्यहाँसम्म तान्दनमा राखेर अनि बाजा बजाउँदै छोरीलाई बिदाई गर्ने कार्यक्रम त्यही गरेपछि त हो भाइको वर्तनलाई बाजा बजाउनु भयो भने म खुसी साथ काम गरेँ। एकैचोटि 5 बजीतिर उहाँहरू जानुभयो कि, त्यो बाजा गएर उहाँलाई लिएर आए, लिएर आएपछि त मलाई एकैचोटि त्यही कपडोमा घुम्टो ओढाएर बाहिर निकाले। हेर्नुहोस् अनि यसो त म त छक्क परेँ, त्यस्तो बिहा भयो सर हाम्रो त।
भनेपछि विवाहको दिनसम्म पनि तपाईँलाई आज मेरो विवाह हो भन्ने कुरा थाहा थिएन?
थिएन सर।
तपाईँ त छोरी मान्छे घरमा चाहिँ यसो विवाह गरिदिने उमेर भएपछि बाहिर फेरबाट यसो बुझ्न आउने, विवाहको कुरा चलाउने हुन्छ नि, त्योभन्दा पहिला घरमा कतै विवाहको कुराकानी प्रसङ्ग चल्या थिएन?
पहिला चलेको थियो सर, पोखराको प्रोफेसर जानुभएको थियो, उहाँले पनि अब मन पर्यो ल भनेर कुरा गर्नुभयो। अनि मेरो बुवाले के भन्नु भने उनको घर पहाड पर्वतमै होइन, पोखरा गएर जब गरे पनि भोलि छोरीलाई ल्याएर पहाड राख्छन्, हाम्रो छोरीलाई पहाड दिने होइन भनेर 15 दिन अगाडि मेरो बिहा क्यान्सल गर्नुभयो। 15 दिन पछाडि यसरी उहाँसँग बिहा हुन्छ भने मलाई जानकारी भएन सर।
हरिजी
हजुर,
त्यो विवाह गर्दाखेरि जिन्दगी बिताउने साथी, जीवन साथी होइन, एकपटक चाहिँ यसो हेर्न पाए हुन्थ्यो, कुराकानी गर्न पाए हुन्थ्यो, कस्तो थिइन् होला भनेर चाहिँ बुबासँग यसो कुरा राख्नु भएन?
बुबासित कुरा गर्न अलिकति त्यतिखेर डर लाग्थ्यो, मैले केटीसित गफ गर्छु भन्न मलाई डर लाग्थ्यो, तर एउटा कुरा चाहिँ राखेको थिएँ, मैले अलिकति पढेकै चाहिँ चाहिन्छ है, किनभने जीवन साथीको संरचना हो, मलाई अलिकति पढ्ने कतिसम्म भन्नुभयो मलाई 9-10 चाहिन्छ, त्यसो भए तैँले भने जतिकै पढाइ छ भनेपछि म त्यसैमा सन्तुष्ट भएँ। हेर्नपट्टि म लागिनँ, पिता र माइला बाकै विश्वासमा म पढेँ।
विवाह चाहिँ कसरी गर्नुभयो, धुमधामसँग गर्नुभयो कि सामान्य रूपले गर्नुभयो?
अचम्मक छ, जन्ती हामी यहाँबाट 9 मात्रै गयौँ, मसित दुलहासित दुलहाको बाउ माइला बा लगायतका 9 गइयो। 9 जाँदाखेरि रात्रि कार्की नेटा भएर गइयो, रात पर्यो, भूतले हामीलाई ढुङ्गाले पनि हान्यो, त्यहाँ ढुङ्गाले हान्यो त माइलबाका गोडामा लाग्यो, लागेको अनुभव भयो भन्नुहुन्छ। मलाई भन्नु भएन, राति अलिक पाखामा माथि गएर एउटा पौवामा बसे भन्नुभयो। बिहान दुरुक्क उठेर गइयो, त्यो माको जाडो थियो, फेरि के भनिन्थ्यो भने त्यो घरदेखि माथि भएर नजानु भन्ने पनि रहेछ पुरानो चलन। अनि घुमेर गइयो, पानी पियो त्यो ठन्डीकोमा, र एउटा मन्दिरमा गएर बसियो, ग्रह शान्ति आदि पनि त्यहीँ गरियो। अनि हामीसँग अरू केही पनि थिएन, उतैबाट ससुराले पठाउनु भएछ बाजा तामदानी, मैले त देखेको पनि थिइनँ तामदानी भनेको त, त्यही तामदानीमा मलाई राखेँ। अनि उतैपट्टि एउटा बोके, माइतीपक्षले नै बोके बाजा बजाउँदै, अनि उहाँ लिएर गए। अँध्यारो हुन थालेको थियो, अनि उहाँ गएर यसो मान्छे चाहिँ देखेँ, त्यहाँको वस्तुस्थिति मैले थाहा पाएको त्यति नै हो। त्यसपछि चाहिँ यज्ञ आरम्भ हो, यज्ञ आरम्भ भएपछि अघि नै मैले भनिसकेँ, उनीसँगको पहिलो
देखभेट,
आँखाको देखभेट भनेको त्यही यज्ञमा नै भयो।
राधाजी
हजुर,
तपाईँहरू वैवाहिक बन्धनमा बाँधिसके पछाडि होइन, त्यो सुरुको बोलचाल चाहिँ कहाँबाट सुरु भयो, कसले पहिला बोलाउनु भयो?
हाम्रो सुरुवात सर अब त्यति बेलाको अनौठो थियो, हिँड्ने समय है, हाम्रो माइतबाट नाउ डाँडासम्म हिँडेर आउनुपर्थ्यो एक दिनको बाटो, अनि म दिनभरि त नबोली हिँडेँ सर है। अब माइती लोकान्ती माथिसम्म पठाउनु भयो, फर्किनु भयो, पढे लेख्या छोरी पढे लेख्या ज्वाइँ भन्नुभयो, बुवाले विदाई गर्नुभयो, म नबोली हिँड्ने थिएँ। जब रात पर्दै गयो, मेरो आफन्त टुट्दै गयो, अनि मलाई मायाको खाँचो भयो, साथीको खाँचो भयो, अनि त्यही पनि म डराइ म बोलेको थिइनँ, पुर्लुक्क हेरेँ, अनि सरले नै मलाई बोलाउनु भयो, सम्बोधन गरेर राधा राधा भनेर बोलाउनु भयो, अनि बल्ल मलाई ओहो मेरो मान्छे साथ रहेछ भन्ने यस्तो भयो सर। हाम्रो बिच नाउ डाँडाको फेदीमा बासा बस्ने बेलामा बल्ल बोलचाल भयो।
त्यस पछाडि त्यो कुराकानी हुँदाखेरि चाहिँ खास गरी कस्तो कुराकानी हुन्थ्यो?
कुराकानी हुँदा त सर हाम्रो पढाइको विषयमा कुराकानी हुन्थ्यो, पारिवारिक कुरामा कुराकानी हुन्थ्यो है, सामाजिक सङ्घ संस्थामा पहिल्यै म विद्यार्थीकालबाट म लडाकु जस्तै थिएँ, त्यसमा काम गर्ने हुनाले तिमीलाई कुनै पनि ठाउँमा रोक्थ्यो हुँदैन भन्नुहुन्थ्यो, त्यही अनुसारले आजसम्म त्यही अवस्थामा नै राख्नुभएको मलाई। हाम्रो कुराकानी सामाजिक सङ्घ संस्थामा सेवा गर्ने, शैक्षिक वातावरण कसरी अगाडि बढाउने, परिवारलाई सभ्य र भव्य कसरी बनाउने, त्यसमा हाम्रो बढी चासो रहन्थ्यो सर।
तपाईँहरू बिचको अलिकति राम्रो नराम्रो बानी व्यवहारको विषयमा कुराकानी गरौँ। जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता बढ्दै जान्छ भने, नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू दुवैजनाले एक्लै अर्काको नराम्रो पक्ष थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ। म हरिजीबाटै सुरुवात गरौँ। जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको मेरी जीवन सङ्गिनीको, मेरी श्रीमतीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उनका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको असाध्यै राम्रो बानी चाहिँ के छ?
उनको असाध्यै राम्रो बानी चाहिँ हामी दुई हुँ भन्ने भावना छैन, शरीर दुईवटा भए पनि आत्मा एउटै हो भन्ने भावना छ। त्यसै कारणले रात दिन अभिन्न आत्मा भएर काम गर्छन्, जस्तोसुकै दुःख परे पनि लुकाउने शक्ति उनमा छ, उनको दुःख असह्य छ, सबै बताउँदै जाने भने आँसु नै आउँछन्, तर त्यो बाहिर प्रकट गरिदिनन् उनी, त्यो क्षमता उनमा छ। दुर्गुण पनि एउटा छ, अलिकति चाँडो रिसाउने बानी छ, तर एकछिनपछि फेरि त आपस्याप पश्चातापमा गएर परिणत हुन्छ त्यो। पहिला रिसाइहाल्ने, रिसाएपछि अनि आपस्याप भन्न पर्दैन, आफू नबोलेपछि अनि मैले गल्ती गरेछु भनेर त्यसलाई स्वीकार गर्ने बानी प्रवृत्ति उनको छ। तिनका दुर्गुण भनौँ, त्यसलाई सगुण भनौँ, त्यही नै हो।
राधाजी
हजुर,
बेसरी रिसाउनुहुन्छ कि क्या हो?
कहिले काहीँ त रिस उठ्छ सर, किनभने फेरि रिस उठ्ने कारण पनि के भने, समयमा खाइदिनु भएन, समयमा घरमा आउनु भएन भने मलाई रिस उठ्छ, किनभने सबभन्दा ठुलो त स्वास्थ्य हो, स्वास्थ्यको अलिकति उहाँले केयर गर्नुहुन्न के, केयरलेस गर्नुहुन्छ, त्यसमा मलाई पटक्क चित्त बुझ्दैन, त्यसमा हाम्रो प्रायः जस्तो रिस मलाई उठ्छ सर। अनि नबोलिकन खाना खानुहुन्छ, त्यसपछि है फ्या भ्याएको भए आउनुहुन्थ्यो, मैले गल्ती गरेँ भन्ने मैले महसुस गर्छु।
जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको होइन, मेरो श्रीमानको, मेरो जीवनसाथीको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने लागेको, उहाँको एकदम राम्रो बानी चाहिँ के देख्नु भएको छ त तपाईँले?
उहाँको राम्रो बानी त सर मैले वर्णन गर्नै सक्दिनँ है, नराम्रो भनी पछि नै देखाउन सक्दिनँ, अब के भनौँ, सबै राम्रो छ मेरो लागि।
त्यो राम्रो मध्येमा पनि एउटा बानी भनिदिनुहोस् न, उहाँको यो चाहिँ बानी असाध्यै राम्रो छ, उहाँका धेरै राम्रा बानीहरूमध्ये मलाई यो चाहिँ साह्रै मनपर्छ, मेरो मन छुन्छ यो बानीले भन्ने, त्यस्तो
त्यस्तो के छ भने सर, म सामाजिक संस्थामा, सङ्घ संस्थामा, कुनै अब अपाङ्ग सहयोग संस्थामा जान खोजेँ भने जुनसुकै पाटोमा जाँदा पनि उहाँले मलाई हर पल सहयोग गरेर आफै पिकअप गरेर लिएर गएर भए पनि मलाई त्यो ठाउँमा जानुपर्छ भनेर पुर्याउनुहुन्छ। सबभन्दा मनपर्ने बानी मलाई मेरो इच्छा जे थियो नि त्यो अनुसार मलाई कुनै दिन पनि रोकथुन नगरिकन जुनसुकै सङ्घ संस्थामा गएर काम गर्न, जहाँ सेवा गर्न जान्छु भने पनि आफू मात्रै नभए पनि सहयोग गरेर मलाई त्यो ठाउँसम्म पुर्याउन पनि सहयोग गर्नुहुन्छ, त्यो असाध्य राम्रो बानी छ कि, कुनै दिन रोकथोक छैन सर मलाई।
मान्छेले सुधार गर्नुपर्ने बानी पनि हुन्छ, मान्छेको कमी कमजोरी पक्ष पनि हुन्छ, तपाईँको नजरमा उहाँले सुधार्नुपर्ने बानी चाहिँ के देख्नु भएको छ?
उहाँले सुधार्नुपर्ने बानी अरू केही पनि छैन सर, मैले खाना बनाएर छोडेको त्यो टाइममा खाइदिनुहुन्न, नखाइजानुहुन्छ एउटा त्यो सुधार्नु छ, र टाइम टेबलले आफ्नो स्वास्थ्यको केयरलेस नगरिदिनु पर्छ, त्यो सुधार्न पर्ने बानी छ। बिहान 8 बजे खाएर जानुभयो भने बेलुकी 8 बजेसम्म घर नआउने, बाहिर पानी खानुहुन्न है, मैलेसम्म उहाँ नआउँजेरी खान मन लाग्दैन, किनभने एकदम तनाव छ उहाँलाई। टाइममा आइदिएर आफ्नो स्वास्थ्यको केयर गरिदियो हुँदो भने त्यो बानी छ मेरो, त्यो बानी सुधार्नुपर्छ जस्तो लाग्छ सर मलाई।
अलिकति तपाईँहरू बिचको यो माया प्रेमकै विषयमा कुराकानी गरौँ होइन, श्रीमान श्रीमती भइसके पछाडि माया प्रेम कहिलेकाहीँ कल झगडा रिसराग त भइहाल्छ, कहिलेकाहीँ असाध्यै धेरै माया गर्दाखेरि आज मेरो श्रीमानले अघि पछि भन्दा अलि फरक खालको चाहिँ नि माया गरा जस्तो अनुभूति गरेका छु मैले, आज मेरो बुढा असाध्यै खुसी हुनुहुन्छ, एकदमै धेरै मायाको चाहिँ नि अनुभूति गरेका छु मैले भन्दाखेरि कस्तो व्यवहार गर्नुहुन्छ उहाँले?
अलि मायाको अनुभूति गर्दा के भने अलिक घुमाउन खोज्ने है, अब यिनलाई के को आवश्यकता छ मैले भने भन्दा बढी उहाँले अब मलाई अलिकति सजी सजावट जस्तो कि यिनलाई राम्रो बनाउन पाए हुन्थ्यो, यिनलाई केही ल्याउन पाए हुन्थ्यो भनेर बढी ऊ भएर भएभरिको जे गर्नुपर्छ मेरो लागि त्यो त्याग गर्न खोज्ने त्यस्तो माया गर्नुहुन्छ। जस्तै बिदाको बेला भयो, अब आज हजुर नआएको भए काहीँ न काहीँ एक ठाउँमा लानुहुन्थ्यो, किनभने उसलाई फ्रेस गराउनु पर्छ, घरमा बसिरहँदा उसलाई तनाव हुन्छ, उसलाई के लाउन इच्छा छ के खान इच्छा छ मैले भन्नुभन्दा नि यसलाई यसको आवश्यकता छ, यसलाई यो रुचाउँछ, यसलाई यो सुहाउँछ, त्यस्तो भने उहाँको भावना छ सर।
कहिले काहीँ रिसाउँदाखेरि चाहिँ कसो गर्नुहुन्छ त?
रिसाउँदा त उहाँ बोल्दै बोल्नुहुन्न सर, उहाँको एकदम नराम्रो भनी रिसाएपछि खाना पस्केर दियो पनि के गर्ने भने भो पनि नभनी खाएको खानी छोडेर हिँड्ने, त्यो अति नराम्रो बानी छ, रिसाएपछि बोलाउन सकिन्न।
हरेजी
हजुर,
तपाईँले चाहिँ महसुस गर्दाखेरि होइन आज मेरी श्रीमतीको व्यवहार बानी माया अलि छुट्टै खालको चाहिँ नि पाएको छु भन्दाखेरि, अघि पछि भन्दा अलि फरक खालको माया अनुभूति गर्दाखेरि चाहिँ उहाँले कस्तो गर्नुहुन्छ त?
घुम्ने मेषमाथि अन्ध मान्छे भन्ने एउटा कविता तपाईँले पढ्नुभएको छैन, भूपी शेरचनको?
हजुर हजुर,
त्यहाँ भूपी शेरचनले लेखेका छन् क्या एउटा कविता,
हजुर,
श्रीमतीले पस्केर दिँदाखेरिमा रिसाएर पस्केर दिँदा होरियाइदिन्छन् अरे कि, त्यो यो लाइन ट्याक्क मलाई आएन, त्यो कहिले कहिले याद आउँछ मलाई पनि। जस्तै अघि उनले बताइन् खुरुक्क खाइ खानुहुन्छ अनि छोडेर जानुहुन्छ बोल्नुहुन्न, त्यतिखेरको त्यो खाना नि सायद व्यङ्ग्य पस्केको हो कि जस्तो अनुभूति चाहिँ हुन्छ गुगुलजी। हामी वैदिक हौँ, अद्वैतम सुख दुःख यो रनुगुणम सर्वास्थावस्था सुयत भनेको छ, सुख र दुःखमा जो एक हुन्छ वास्तवमा त्यो जीवनसाथी भएर। तपाईँले यो जीवनसाथी कार्यक्रम लिएर यहाँ आउनुभयो मलाई साह्रै मन पर्यो। यो जीवनसाथी कार्यक्रमले हाम्रा सम्पूर्ण जीवनसाथीहरूलाई भगवान् नारायण र भगवान् शिवमा पुर्याउन्, यो कार्यक्रम तपाईँको फलोस फलोस यो मैले चाहन्छु।
मैले यहाँलाई सुन्न खोजेको चाहिँ कस्तो भन्दाखेरि, जस्तो राधाजीले तपाईँलाई कहिलेकाहीँ असाध्यै धेरै माया गर्दाखेरि क्या, अघि पछि भन्दा आज मेरो श्रीमतीले मलाई असाध्यै धेरै माया गरेकी छन्, आज अर्कै अनुभूति गरेका छु मैले, के भएको छ र उनलाई आज असाध्यै खुसी मुद्रामा छिन् भन्दाखेरि, उहाँको स्वभाव, उहाँको व्यवहार, उहाँको चाहिँ त्यो हाउभाउ कस्तो हुन्छ भन्न खोजे कि?
प्रसन्न मुद्रा हुन्छ, तर म आउनुभन्दा पहिल्यै खाना कुरा त्यहाँ तयार भइसकेको हुन्छ।
ए हजुर,
जस्तै चिसो पनि तलतिर आएर कपडा राखिसकेका छैन, खोलिसकेका छैन, चिसो आइसकेको हुन्छ त्यहाँ। त्यति मात्रै हो र चना आदि खान जुन खाजा हो त्यो पनि आइपुगेको हुन्छ, होइन आज कतै घुमाउन लाने विचार छ क्या हो भने जस्तो पनि अनुभूति हुन्छ। नभएदेखि अहिलेपछि त सदाबहार छ।
कहिले काहीँ रिसाउँदा चाहिँ कस्तो गर्नुहुन्छ त?
अघि नै मैले भने नि घुम्ने मेचमा थिएँ अन्धमान्छको कविता, त्यो अलिकति पस्कने बेलामा चाहिँ उनको भूपी शेरचनले भने जस्तै हुन्छ, त्यहाँभन्दा बढी गफ नगरौँ किनकि यो सन्देशमूलक कार्यक्रम हो, हाम्रा जीवनसाथीहरूको हृदयमा यो पुगोस्।
राधाजी
हजुर,
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ होइन। छोराछोरी कति हुनुहुन्छ त?
हाम्रो छोराछोरी तिनवटा छन् सर, दुईवटा छोरा एउटा छोरी।
यो छोराछोरी जन्माउने विषयमा तपाईँहरू बिचमा होइन बच्चा कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने, जन्मान्तर कति राख्ने, के जन्माउने भन्ने विषयमा चाहिँ एक किसिमको छलफल कुराकानी एउटा योजना भयो कि भएन?
त्यो भयो सर, फेरि त्यो पनि अचम्मको कुरा छ सर। पहिला हाम्रो 38 सालमा बिहा भयो, मैले एसएलसी दिएँ, एसएलसी पास गरेँ, अब प्लस टूसम्म पढ्ने कि भनेर 2 वर्ष ग्याप राख्यौँ हामीले। त्यसपछि पारिवारिक व्यवहार लिएर सरको बाहिर आफू बस अध्ययन गर्न गएको कारणले मलाई अलिकति पढ्ने वातावरण मिलेन। त्यसपछि के गर्ने त भन्दा विवाह भएको 2 वर्षपछि बच्चा जन्मने भन्ने हाम्रो उद्देश्य भयो, अनि ठुलो बाबु जन्मो। अब के गर्ने त भन्दा 2 वर्षपछि दुई वर्षको अन्तरले अब एउटा छोरी जन्माउने भन्ने पनि सल्लाह भयो। त्यसपछि भगवान्को कृपा हेर्नुहोस् भने जस्तै फेरि छोरी नै जन्मिन् 2 वर्षको फरकले। अनि सरको र मेरो त्यसपछि हामी दुईवटाको अलिकति तनाव भयो सर। के भयो भने सरले अब एउटा छोरा एउटी छोरी भइन्, हाम्रो भविष्य उज्यालो भयो, अब शिक्षा दीक्षा हामीले पालन पोषण सबैलाई सुख हुन्छ, अब हामीलाई सन्तान पुग्यो, अब मेरो बाबाले मलाई अपरेसन गर्न दिनुहुन्न, हाम्रो सिद्धान्तले म जेठो छोरो तिमी अपरेसन गर भन्नु हो। अनि त्यसमा अलिकति मलाई खल्लो लाग्छ सर। त्यति बेला वीरेन्द्र राजाको पनि तिनवटा सन्तान थिए, तिनवटा त हुनुपर्छ भने मैले होइन, अब सन्तान पुग्यो, छोराको ठाउँमा छोरो, छोरीको ठाउँमा छोरी भयो, यति दुईवटा भए पुग्छ, अब वन्ध्याकरण गर्ने तिमीले भनेर मलाई लगेर हस्पिटल राख्नुभयो। अनि मैले त्यति बेला हुन्छ त नि भने, हुन्छ नभने त अब गाली गर्नुहुन्छ भने डर पनि ला, हुन्छ त नि भने। अनि हस्पिटल भर्ना भएपछि मैले त्यति बेला एउटा डक्टर साहब के सुजाता है कि भन्ने हुनुहुन्थ्यो, मलाई अझै एउटा छोरा पाउने चाहना थियो सर, उहाँले मान्नु भएको थिएन। अनि उहाँलाई के भन्यो भने डक्टर साहब, डक्टर साहब मैले एउटा कुरा भन्छु, मेरो श्रीमानले मलाई अपरेसन गर्नको लागि राख्नुभएको छोरी जन्मिँदा, तर मेरो इच्छा छैन, मेरो बाबु 2 वर्षको भयो, अलि बिरामी छ, बिरामी थिएन सर, तर मलाई तेस्रो सन्तानको चाहनाले, अनि बिरामी छ, उहाँले मलाई अब अहिले अपरेसन गरेर आऊ भनेर राख्नुभएको, मैले गर्दिनँ भने मसँग रिसाउनुहुन्छ, हजुरले त्यो तपाईँको ठुलो छोरो अलि रोगी छ, म्याडमको अलि बलड कम छ, अहिले हुँदैन, 6 महिनापछि गरौँ भन्नु सही डक्टर साहब भने, हुन्छ भन्नु तपाईँको चाहना छ भन्नुभयो, चाहना छ, बाबु रोगी छ भने मैले उहाँलाई डाँटेँ। अनि त्यसपछि उहाँ घर आउनुभयो, अब अपरेसन गर्ने भने खुसी हुनुभएको थियो, अनि मैले नमानेपछि अनि त्यसपछि घरबाट जाँदा अनि के भयो भन्नुभयो, डक्टरले कुरा फेरिहाल्यो, अनि त्यसपछि अलिकति समय उहाँ रिसाए जस्तो गर्नुभयो कि एना केना छोरी 2 वर्ष कि हुनै लाग्दा अर्को बच्चा रह्यो, हेर्नुहोस् है अर्को बच्चा रहेपछि, अनि उहाँले के भन्नु भने ए मैले भनेको नमाने कि होस्, अब तैँले छोरी छोरी पास, मेरो दिदी बहिनी 6 कि तैँले छोरी छोरी पास, अब तेरी छोरी पाए पनि म नुहारण पनि गर्दिनँ, बिहा पनि गर्दिनँ, छोरो पाए पनि औँसो पनि दिन्न, मैले नुहारण नै गर्दिनँ, अब म मेरो सन्तान यति दुईवटा, अब तैँले छोरी नै पास भन्नुभयो, अनि सन्तान तेस्रो हेर्दिनँ भन्नुभयो है। ठिक छ हजुरले नहेर्नुहोस्, मैले 3-4 सन्तान नै हुन्न मेरो, तर छोरै पाउने भने मैले जिद्दी गरेँ सर। अनि मलाई एकदम दुःख लाग्यो त्यति बेलाको भन्नै पर्छ सर। अनि के भयो भन्नुहुन्छ भने बाबु जन्मने बेला भयो, उहाँले पढाउनु हुन्थ्यो त्यही लक्ष्मी माविमा, अनि जन्मने बेला भयो त्यति त्यहाँबाट उहाँ खुसी नै हुनुभयो भने के त्यो बाबु छन् जेरी। अनि अब त्यति बेला त हामीले बाबु नानी छुट्याउने चलन थिएन सर, अनि हे भगवान् अब मलाई के हुने हो, मलाई त पीडा त भइरहेको थियो। अनि त्यसपछि अघिल्लो दिनबाट म अलिकति पर्सवेदनाले अलिक दुखी भएको थिएँ है। बेलुकी मैले उहाँलाई भने, उहाँको एकदम मैले बिर्सनै नसक्ने त्यो बेलाको छेड छ कि, अनि मैले भने मलाई आज सन्चो छैन, हस्पिटल लैजानुहोस् न, मैले लान्न हस्पिटल भन्नुभयो, त्यसो भए 4 बजे त आउनुहोस् न भने, अनि मेरो मिटिङ छ भन्नुभयो, सधैँ 4:30 आउने श्रीमान त्यो दिन 5 बजे आउनुभयो, हेर्नुहोस् म एकदम पीडाले खपिसक्नु भएन मलाई, अनि त्यो बच्चा पनि यहीँ घरमै जन्म्यो। बाबुहरूले के भन्नु भने भाउजूलाई दुःख भयो लर जाम भन्नुभयो, अनि म मानिनँ, मलाई उहाँबाटै चित्त दुख्यो कि, एकदम पीडा भयो, चित्त दुख्यो, म जान्न मरे पनि यहीँ मर्छु भने, अनि त्यहाँको एउटी आउँै हुनुहुन्थ्यो, मैले एउटा देउरलाई के भने बाबु बरु आउँलाई बोलाइदिनु, म हस्पिटल चाहिँ जान्न भने, त्यति गर्दा गर्दै उहाँ आइपुग्नुभयो। अनि उहाँ आइपुगेपछि ल ल ल हस्पिटल लगेर जानु पर्यो भन्नुभयो कि मलाई एकदम मलाई पीडा ला माया मलाई जीवनभरि नलागेको रिस त्यो दिन उठ्यो कि म तपाईँसँग हस्पिटल गएर बाँच्नु भन्दा बरु मर्छु म जान्न भने त्यो शब्द बोलेको सर मैले अनि त्यसपछि त्यसैको 15 मिनटमा सानो छोरा जन्मियो छोरा जन्मेपछि सबैभन्दा बढी खुसी त घरमा को भयो भन्दा उहाँ नै हुनुभयो उहाँ नै हुनुभयो छोरो पनि कस्तो जन्म भन्नुहुन्छ भने 17-18 वर्षमै उसले प्लस टू आई साइन्सबाट प्लस ए नै ल्याएर पास गरेर अहिले इन्जिनियर सक्यो अस्ट्रेलियामा गएर सिभिल इन्जिनियर सकेर अहिले आरएन गर्दैछ त्यही छोरोले फर्स्ट टाइममा घरमा खुसियाली ल्यायो सबभन्दा धेरै दुखी पनि उही हुनुहुन्थ्यो तेस्रो सन्तानमा सबभन्दा बच्चा जन्मेपछि सबभन्दा खुसी पनि उहाँ नै हुनुभयो त्यो क्षण भने म बिर्सन सक्दिनँ सर
हरिजी
हजुर
जस्तो यो आजभोलिको नवदम्पतिहरूको लागि पनि होइन सन्तान जन्माउने विषयमा बच्चा कहिले जन्माउने कति वर्ष चाहिँ नि जन्मान्तर राख्ने के जन्माउने भन्ने विषयमा एउटा चाहिँ नि छलफल गर्नु एउटा योजना बनाउनु कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई
त सल्लाह गर्नुपर्छ सल्लाह गर्नुपर्छ सल्लाह अनुसार एक वर्ष विवाह गरेको वर्ष जाने भित्रै बच्चा जन्माउनु पर्छ
हजुर
त धेरै टाढा लग्यो भने त्यसले प्रेममा पनि बाधा अर्जन हुन्छ दम्पतिमा पनि प्रेम टुट्छ ससुरालीपट्टि पनि दम्पतिमा प्रेम टुट्छ ससुरालीपट्टि सबभन्दा पिर माइती त्यो केटीको माइतीलाई हुन्छ बच्चा जन्मेन भने ज्वाइँले अर्को बिहा गर्छ कि भनेर त्यहाँसम्मको पीडा हुन्छ अहिलेको हाम्रो अन्धविश्वास भनौँ छोरो जन्मेन भने ज्वाइँले अर्की बिहा गर्छ कि मेरी छोरीलाई सौदा ल्याउँछ कि भन्ने पनि हुन्छ दुइटै कारणले विवाह समयमा गर्नुपर्छ बच्चा समयमै जन्माउनुपर्छ
तपाईँहरूसँग यसरी यो कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ यसरी रेडियो सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई तपाईँहरूको दाम्पत्य जीवनको अनुभवबाट तपाईँहरूको भोगाइबाट चाहिँ नि के शुभकामना के सन्देश दिन चाहनुहुन्छ
दाम्पत्य जीवन भनेको के हो पहिलो बुझ्ने शरीर दुईटा भए पनि आत्मा एउटै भएर चल्ने मैले अघि एउटा श्लोक भनेको थिएँ अद्वैतम सुख दुःख यो रनुगुणम सुख र दुःखमा अहिले के छ सुख पर्व भने आहा भन्ने दुःख पर्व भने स्वास्नीले पनि श्रीमान छोडिदिने श्रीमानले श्रीमती छोडिदिने परम्परा छ यो त दाम्पत्य जीवन भएन जीवन साथी भएन त्यसै कारणले सुख दुःखमा सँगै बस्ने सँगै रुने सँगै हाँस्ने सँगै हाने सकिन्छ भने अब हाम्रो अधीनमा भने सँगै मर्ने
राधाजी
सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहन्छु भने दाम्पत्य जीवन भनेको एउटा रथको दुई पाङ्रा हो एउटा रथ अपाङ्ग भयो भने त्यो रथ गुड्न सक्दैन दुईवटा पाङ्रा बराबरी हुनुपर्छ हामीले दाम्पत्य जीवन सुखमय बिताउनलाई दुवैजनाको एक अर्काको परिपूरक हुनुपर्छ सहयात्री हुनुपर्छ एउटाको भावना अर्काले बुझ्नु सक्नु पर्यो र दुवैटाले एक आपसको भावना बुझेर अघि बढ्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन्छ एक आपसमा मिलेर गइयो भने त्यो परिवार स्वर्ग हुन्छ त्यो घर स्वर्ग हुन्छ र त्यो परिवारमा एक आपसमा कसैले मन बुझ्न सकेन एउटाले अर्काको भने त्यो घर नर्क हुन्छ त्यो परिवार राक्षसी गणको हुन्छ त्यसो हुनाले अब मैले यो श्रोता गणहरूलाई के भन्न चाहन्छु भने दाम्पत्य जीवन सहयात्रा भएर सँगै हिँडेर एउटाले अर्कालाई सहयोग गरेर सँगै दुःख पनि साटेर सुख पनि साटेर अघि बढौँ अवश्य पनि यो जीवनसाथीको सार्थकता हुन्छ र जीवनयात्रा पनि सहज र सरल बन्छ भन्न चाहन्छु
तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको धेरै समय भइसक्यो होइन निकै लामो दाम्पत्य जीवनको अनुभव छ तपाईँहरूसँग यो सन्दर्भमा चाहिँ तपाईँहरूले भोगेको अनुभवमा तपाईँको बुझाइमा तपाईँको भोगाइमा जीवनसाथी भन्या के रहेछ श्रीमान श्रीमती भन्या के रहेछ
मेरो भोगाइमा त के रहेछ भन्नुहुन्छ भने सर कि विवाह नगरी बस्ने विवाह गरेपछि जीवनसाथी भनेको मैले अघि नै भनिसकेँ एउटा रथको दुईवटा पाङ्रा जस्तै एकदम एउटाको अर्कालाई अति आवश्यकता दुईजनाको दाम्पत्य जीवनलाई दुवैजनाले सरलता रूपले हिँडियो भने सुख पनि छ कतिपय दाम्पत्य जीवन दुःखमय पनि छ किनभने श्रीमान अर्को बाटो हिँड्छ श्रीमती अर्को बाटो हिँड्छे त्यसको कारणले उनका बालबच्चा पनि कुलतमा लागेका छन् त्यो कसैमा नहोस् र दुःखलाई पनि बुझ्न सक्ने सुखलाई पनि बुझ्न सकेर सहयात्रा गर्न सक्नुपर्छ त्यो भयो भने यो जीवनसाथीको महत्त्व हुन्छ त्यो भएन भने यो सार्थकता पनि छैन र यो राम्रो पनि बन्दैन त्यसैले सम्पूर्णलाई मैले के अनुरोध गर्न चाहन्छु भने यदि जीवनसाथी भएर श्रीमानले नसकेर नजानेर गल्ती गरेको छ भने श्रीमतीले पनि त्यसलाई सुल्झाउन सक्नु पर्यो श्रीमती पनि नजानेर कु बाटो हिँडेकी छ भने श्रीमानले पनि त उसलाई फलो गरेर फर्काएर सम्झाएर बुझाएर ल्याउनु पर्यो त्यो गर्नुहोस् भन्न चाहन्छु म सम्पूर्णलाई
हरिजी
हजुर
अब हामी यो कुराकानीको अन्तिमतिर पनि छौँ कुराकानीलाई यतै टुङ्ग्याउनु पर्छ होइन अन्त्यमा चाहिँ केही भन्न मन लागेको कुरा भनौँ भनौँ लागेको तर छुटेको बिर्सेको त्यस्तो कुरा केही छ कि
गुगलजी सबभन्दा पहिला त यो जीवनसाथी कार्यक्रमको प्रस्तोता तपाईँलाई धन्यवाद, तपाईँको एफएम परिवारलाई धन्यवाद र यो कार्यक्रम सुनेर बस्नुहुने समस्त श्रोताहरूलाई हृदयदेखि नमन गर्दै मैले एउटा कविता रचना गरेको थिएँ हाम्रो दाम्पत्य जीवन र परिवारको विषयमा। यही कविता तपाईँ मार्फत श्रोताहरूलाई सुनाउन चाहन्छु।
हुन्छ, सुनाउनुहोस् न।
दोटा ज्यान थिए कुनै समयमा, एउटा बनेका थिए। दोटा प्राण थिए कुनै समयमा, एउटै बनेका थिए। ती जोडी तनबाट भिन्न मनका, एउटै भएका पनि। ख्यालै ख्याल भएछ आज कसरी, सैतिस गाँठै तनि। दोटा प्राण मिलेर प्राण सरीका, प्राणी बनेका पनि। प्राणीका पनि प्राण झैँ प्रणयका, सन्तान हुँदा पनि। प्राणै प्राण मिलेर भो गहकिलो, यो प्राणीको मिलन। पत्तै छैन गएछ क्या कति छिटो, दाम्पत्यको जीवन। पत्तै छैन गएछ क्या कति छिटो, दाम्पत्यको जीवन।
हुन्छ, यो कविताको लागि धेरै धेरै धन्यवाद। दाम्पत्य जीवनसँग सम्बन्धित एउटा चाहिँ कविता गाउनुभयो। यति बेला हामी यो कुराकानीको अन्तिम अन्तिममा छौँ। कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो। कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ। यहाँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरूको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
मैले के भन्न चाहन्छु भने यो जीवनसाथी कार्यक्रममा हामीलाई सहभागी गराउने गोकुल भण्डारीजीले जुन ठुलो काम गर्नुभएको छ, त्यसको यो कार्यक्रम मार्फत तपाईँहरूलाई मैले यो सन्देश दिन चाहन्छु। हामीले हाम्रो समाजलाई संस्कार दिउँ, हाम्रो परिवारलाई, हाम्रो सन्तानलाई संस्कार दिउँ, यो मैले चाहन्छु।
हस् त, धन्यवाद। विजय एफएमको परिवार र गोकुल सरलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद छ। हामीहरूलाई पनि यो कार्यक्रममा सहभागी बनाउनु भयो, हाम्रा श्रोताहरूमाझ हाम्रा कुराहरू राख्न दिनुभयो, समाजलाई पनि केही पाटोमा बदल्नुपर्छ है भन्ने केही सल्लाह सुझाव हामीले दिन पाइयो, यसमा हजुरलाई व्यक्तिगत तर्फबाट हाम्रो धन्यवाद छ। हस् धन्यवाद।
धन्यवाद गुगुलजी, तपाईँलाई र विजय एफएम परिवारलाई र हाम्रा श्रोतागणलाई पनि।
हुन्छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। आजको कार्यक्रम जीवनसाथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 कण्डेल चोक लङ्कु चितवनमा बस्नुहुने हरि परपन्न शर्मा कण्डेल र राधा कण्डेलसँग कुराकानी गऱ्यौँ। अर्को हप्ताको आइतबार ठिक यसै समयमा नयाँ दम्पतिसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।